चारजना सुसमाचार लेख्ने व्यक्तिहरूमध्ये तिनजना चाहिँ यहुदीहरू र प्रेरित येसुका चेलाहरू प्रेरितहरू थिए, एपोस्टलहरू थिए भने एकजना चाहिँ लुका जो चाहिँ अन्य जाति थिए, ग्रिक थिए भनेर हामीले अस्तिको हप्ता हेरेका थियौँ। अनि वास्तवमा लुकाको सुसमाचारको सुरुकै अध्यायको सुरुकै चारवटा पद हेऱ्यो भनेदेखि यो कुरा हामी बुझ्दछौँ, किनभने पहिलो पदमै उनले एकजना रोमीको उच्च हाकिम थियोफिलसको नाम लिएर लेख्दछन्। अनि थियोफिलस चाहिँ रोमी सरकारको प्रान्तीय प्रकारले काम गर्ने उच्च हाकिम, त्यसैले माननीय थियोफिलस भनेर लुकाले सम्बोधन गरेको कुरा हामी त्यहाँ देख्दछौँ। त्यसैले आज तपाईँको बिचमा मैले लुकाको सुसमाचारबाट नै केही कुराहरू बाँड्न चाहन्छु, र विशेष गरिकन क्रिसमसको सम्बन्धमा। अनि गएको हप्ता हामीले हाम्रो अर्पण भाइबाट सिकिरहेको थियौँ कसरी यो सुसमाचार यसु प्रभुको आगमनको सम्बन्धमा, जन्मको सम्बन्धमा कति धेरै परमेश्वरको वचन विभिन्न भविष्य वक्ताहरूद्वारा अनि सुरुमा नै भविष्यवाणी भएका कुराहरू, प्रेडिक्सन भएका कुराहरू र धेरै अरू प्रमाणका कुराहरू पुरा भएर अनि येसु प्रभुको जन्मको कुरा हुन्छ भनेर हामीले हेरेका थियौँ। अनि त्यो ऐतिहासिक रूपमा प्रमाणित, विशेष गरी लुकाको सुसमाचारमा चाहिँ लुकाले यो सबै कुरा लेख्दाखेरि एउटा ऐतिहासिक इतिहासकारले लेख्ने प्रकारले पुरै यो के भन्छ भाषागत रूपमा र अन्य किसिमले प्रमाण दिएर सत्य तथ्यहरूलाई इतिहास जस्तै प्रकट गरेका छन् उनले, जसले गर्दाखेरि त्यो बेलाको समय, त्यो बेलाको वर्ष, त्यो बेला कुन व्यक्ति चाहिँ यहुदीहरूको राजा थियो, हेरोदको पालामा, यो सबै कुराहरू किटिएर लेखिएको छ। अनि हरेक कुराहरू चाहिँ प्रमाणित भएको कुराहरू, धेरै मानिसहरूको प्रत्यक्ष आई विटनेस, आँखाले देखेको गवाही र धेरै अरू कुराहरू अनि समेटिएर लेखिएको सुसमाचार। त्यसैले यसले एउटा कुरा के गर्छ भनेदेखि क्रिस्चियनिटीमा, हाम्रो क्रिस्चियन विश्वासमा, बाइबलमा जुन चाहिँ कुराहरू हामी पढ्छौँ यो चाहिँ वास्तवमा सत्य तथ्यमा आधारित छ। अनि वास्तवमा संसारको मानिसहरूको लागि सबभन्दा ठुलो प्रश्न यतिखेर भनेको के छ भनेदेखि चाहिँ परमेश्वर वास्तवमै सत्य हुनुहुन्छ, उहाँको अस्तित्व छ भनेदेखि कसरी जान्ने। अनि विभिन्न धर्महरूको विभिन्न किसिमको विचारहरू छन्, तर त्यो प्रश्नको उत्तर चाहिँ ती धर्महरूले दिँदैन। त्यो धर्ममा एउटा विचार, एकजना मान्छेले कुनै उसमा लेखेको कुराहरू विश्वास गर्नुपर्ने हुन्छ। तर बाइबलमा जब हामी जान्छौँ यसले थुप्रै प्रमाणहरू दिन्छ, अनि यसले चाहिँ वास्तवमा परमेश्वरको अस्तित्व र परमेश्वर कस्तो हुनुहुन्छ र परमेश्वरले कसरी मानिसहरूलाई चाहिँ बनाउनु भयो र मान्छेको आफ्नै अनाज्ञाकारिताले आदमकै समयमा, आदम र हवाकै पालामा परमेश्वरको विरुद्ध काम गर्न पुग्छन्, जसले गर्दाखेरि परमेश्वरको विरुद्ध पाप उनीहरूले गर्छन्, त्यो पापको परिणामस्वरूप मानिसहरू आत्मिकी रूपमा परमेश्वरको सम्बन्धबाट अलग हुन्छन्, किनभने परमेश्वर चाहिँ पवित्र हुनुहुन्छ। परमेश्वर र मानिसहरूको बिचमा समस्या त्यहाँ भएको कुरा देख्छौँ। अर्को कुरा चाहिँ आदमको समयमा नै, अनि यो पापको स्वभाव जो शैतानले गरेको परीक्षा मार्फत जब आदमले परमेश्वरको आज्ञा उल्लङ्घन गर्छ, अब त्यसपछि मानिस चाहिँ पतन हुन्छ, उसको उसमा चाहिँ पापी स्वभाव आउँछ। अनि वास्तवमा बाइबलले एउटा अर्को कुरा के भन्छ भने सुरुमा आदमदेखिका सबै मानिसहरूबाट जन्मिएको व्यक्तिहरू चाहिँ पाप स्वभाव लिएर जन्मिन्छन्। तपाईँ म पनि पाप स्वभाव, कोही पनि मान्छे छैन जो चाहिँ पवित्र छ, पाप रहित छ। हामी जन्मिँदाखेरि नै एउटा पापको स्वभाव लिएर आउँदछौँ। हामी पापले हरेक व्यक्तिलाई कन्ट्रोल गर्छ। त्यस कारणले यो येसु ख्रिस्टको जन्म सम्बन्धी कुरामा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा चाहिँ हामी देख्दछौँ यसको लागि कि मान्छेको उद्धारको लागि परमेश्वरले बनाउनु भएको योजना चाहिँ एकदम सिद्ध थियो भन्ने कुरा हामी देख्दछौँ। त्यसैले क्रिसमस मनाउने कुरा गर्दाखेरि क्रिसमसको खास मतलब चाहिँ ख्रिस्ट येशु ख्रिस्ट चाहिँ संसारमा उद्धारकर्ता भएर आउनुभयो, जो चाहिँ वर्षौँ सयौँ वर्षदेखि परमेश्वरले गर्नुभएको प्रतिज्ञा, एउटा मसीह भनेको चाहिँ उद्धारकर्ता परमेश्वरदेखि आउने कुरा थियो। अनि त्यसको बारेमा यथार्थ सयौँ वर्ष, 700 चान्चुन वर्ष अगाडि भएको भविष्यवाणीहरू यहाँ आएर पुरा भएको कुरा हामी देख्दछौँ। अनि तपाईँलाई सरसर्ती आज विशेष गरिकन हामी थुप्रै कुरा छ हेर्नुपर्ने, तर त्यसरी हेर्दाखेरि चाहिँ थुप्रै समय लाग्छ। त्यसैले एकैचोटि मैले विचार गरेको छु कसरी मरियमको अगाडि स्वर्गदूत देखा पर्छ। त्यो एउटा आश्चर्यकर्म, गब्रियल स्वर्गदूत जो परमेश्वरको सामु खडा हुने, परमेश्वरको निजी दूत जस्तो व्यक्ति जो परमेश्वरको सामु सधैँ खडा हुने स्वर्गदूतलाई चाहिँ यो खुसीको सुसमाचार दिनलाई पहिला हामीले हेर्छौँ। तपाईँले लुकाको 1:5 तपाईँले हेर्नुभयो भने पहिला चाहिँ एउटा पुजारी जकरिया भन्ने र उसको श्रीमती चाहिँ एलिजाबेथ, अनि जकरिया कहाँ चाहिँ स्वर्गदूत देखा पर्छ, अनि त्यो कुरा चाहिँ हामीले लुका 1:5 हेर्छौँ। र आज चाहिँ तपाईँलाई लुका 1:5:26-38 कुराहरू म तपाईँलाई भन्न चाहन्छु, अनि विशेष गरी येशुको जन्म सम्बन्धी। अनि महत्त्वपूर्ण कुरा के छ इतिहासमा अथवा यो बाइबलमा भनेदेखि क्रिस्चियनिटीको सबभन्दा महत्त्वपूर्ण पोइन्ट भनेको चाहिँ एउटा कन्या गर्भधारण भएर येशु प्रभु कन्या केटीबाट, जसको विवाह भएको थिएन, जसको कसैसँग सम्बन्ध नै थिएन, उहाँ जन्मिनु भएको कुरा, अनि त्यो कुरालाई चाहिँ हामी अलिकति आज हेर्छौँ। र 3-4 पोइन्ट तपाईँलाई यो जन्मको सम्बन्धमा तपाईँलाई म भन्न चाहन्छु। यहाँनिर 4 कुरा चाहिँ त्यो जम्का भेट। पहिलो कुरा तपाईँलाई म अलिकति 5-25 कुरा हेर्दाखेरि एलिसिबा र के अरे जकरिया र एलिसिबा, जकरिया चाहिँ एउटा पुजारी थिए त्यतिखेर, अथवा इजरायलीहरूको पुजारीहरूको एउटा समूह हुन्थ्यो। उनीहरूको काम चाहिँ परमेश्वरको मन्दिरको पवित्र स्थानमा परमेश्वरको सेवा गर्ने, धूप हाल्ने। अनि पवित्र स्थान भन्दाखेरि चाहिँ परमेश्वरको मन्दिरमा चाहिँ सबभन्दा भित्र महापवित्र स्थान, त्यहाँ कोही जान सक्दैन, त्यहाँ चाहिँ परमेश्वरको उपस्थिति हुन्छ। अनि त्यहाँ जानलाई चाहिँ अर्कै तयारी हुनुपर्ने र प्रधान पुजारी वर्षमा एकचोटि मात्रै जान सक्ने, त्यसको बारेमा हामीले बाइबलमा देख्छौँ। मोसाद्वारा यी सबै व्यवस्था दिएको थियो। त्यसको बाहिरपट्टि, पर्दाभन्दा बाहिर चाहिँ पवित्र स्थान, त्यहाँ चाहिँ दिनदिनै धूप चढाउनु पर्ने, परमेश्वरको लागि महिमा गर्नुपर्ने। अनि त्यहाँ जानलाई चाहिँ 24 विभागमा बाँडिएका यी पुजारीहरू, करिब करिब 20,000 पुजारीहरू हुन्थे 24 विभागमा, दाउद राजाको पालामा विभाजन भएको। अनि जकरिया चाहिँ 8 विभागमा पर्थे, जकरिया र एलिजाबेथ चाहिँ, त्यसको बारेमा त्यहाँ लेखिएको छ। तर यहाँ एउटा पोइन्ट के छ भनेदेखि मलाकीको पुस्तक, बाइबलको अन्तिम पुस्तकको अन्तिम पदहरू जुन चाहिँ हामी पढ्छौँ, त्यसपछि चाहिँ त्यो बेलामा चाहिँ बप्तिस्मा दिने युहन्नाको बारेमा एउटा भविष्यवाणी त्यहाँनिर तपाईँले पढ्न सक्नुहुन्छ। अनि त्यसपछि चाहिँ कहिल्यै पनि 400 वर्षसम्म परमेश्वर कुनै पनि इजरायलीहरूसँग, मानिसहरूसँग बोल्नु भएन। अनि एकैचोटि यो गब्रियल स्वर्गदूत, जो परमेश्वरको सामु खडा हुने स्वर्गदूत हुन्छ, उनी त्यो पवित्र स्थानमा, जब जकरिया चाहिँ, त्यसको पुरै कुरा तपाईँले पढ्न सक्नुहुन्छ लुका 1:5 तल। अनि जब उनी धूप हाल्न भनेर त्यहाँ गएका हुन्छन्, अचानक त्यहाँ एउटा स्वर्गदूत देखा पर्छन्, उनी चाहिँ गब्रियल। अनि स्वर्गदूत देखा परेपछि उनी भयभीत हुन्छन्, डराउँछन्। त्यस्तो त कहिले भएको थिएन। त्यसपछि त्यहाँनिर नडराऊ भनेर स्वर्गदूतले भनेको खबर चाहिँ, तिम्रो श्रीमती गर्व हुने छिन्, उनले आफ्नो छोरा जन्माउने छन्, ऊ चाहिँ महान कहलाइने छन्, ती सबै कुराहरू त्यहाँ छ, तपाईँले हेर्न सक्नुहुन्छ। तपाईँले केवल छोटकरी, मैले त्यही ठाउँमा नपढिकन छोटकरीमा भन्न चाहन्छु। अनि त्यसपछि उनी एकदमै डराउँछन्, अनि त्यो सबै कुरा भनेपछि उनले के गर्छन्, 16-17 पदतिर होला, लुका 1 अध्यायको, अनि उनले चाहिँ के भन्छ, जकरियाले विश्वास गर्न सक्दैन, किन म त बुढो भइसकेँ, मेरो श्रीमती पनि बुढी भइसक्यो, बच्चा पाउने उमेरै गइसक्यो, अहिलेसम्म भएको छैन, यो कसरी सम्भव छ। त्यसपछि गब्रियलले उनलाई चाहिँ तुरुन्तै के कुरा भन्छन्, तिमीले यो परमेश्वरको वचनमा विश्वास नगरेको कारणले तिमी आजदेखि बोल्न सक्ने छैनौ। अनि नभन्दै जकरिया चाहिँ उसको बोली चाहिँ बन्द हुन्छ, नेपालीमै हो क्या अरे, गुङ्गो भन्दो रहेछ, लाटो हुन्छ, बोल्न सक्दैन, कान सुन्छ कि सुन्दैन मलाई हामीलाई थाहा छैन, तर ऊ बोल्न चाहिँ सकेन। अनि त्यसपछि त्यहाँनिर भनिएको छ कि यो सबै कुरा पुरा भएपछि मात्रै तिमी चाहिँ, यो पुरा चाहिँ हुन्छ तर सबै कुरा पुरा भएपछि तिमी त्यसपछि बोल्न सक्छौ। त्यसपछि त्यसपछि तपाईँले त्यहाँ पढ्नुहुन्छ कसरी जक्रियाले आफ्नो काम सिद्धाएर घरमा जान्छ, अनि उसको पत्नी चाहिँ गर्भवती हुन्छन्, अनि त्यसपछि 5 महिनाको गर्भवती हुँदासम्म एलिसिबा चुपचाप कसैलाई केही भन्या हुँदैन, त्यो गोप्य राख्या हुन्छ। अनि त्यसपछि आज जुन खण्ड हामी पढ्न गइरहेका छौँ, अनि तपाईँलाई म यो मलाकीको अन्तिम पुस्तकमा लेखेको पदहरू तपाईँलाई पढ्न चाहन्छु म। अनि त्यहाँनिर चाहिँ अन्तिम भनेको चाहिँ 4 अध्याय मलाकीको 5 र 6 पदमा, हेर परम प्रभुको त्यो महा र डरलाग्दो दिन आउनु अघि म एलिया अगमवक्तालाई पठाउने छु, त्यसले बाबुहरूका हृदय तिनीहरूका छोराहरूतिर र छोराहरूका हृदय तिनीहरूका बाबुहरूतिर फर्काइदिनेछ, नत्र त म आएर देशलाई एउटा श्राप दिनेछु। यहाँनिर एउटा अगमवक्ता पठाउने छु, त्यसले बाबुहरूका हृदय तिनीहरूका छोराहरूतिर र छोराहरूको हृदय चाहिँ बाबुहरूतिर फर्काइदिनेछु भन्ने कुरा जुन चाहिँ छ, तपाईँले बप्तिस्मा दिने युहन्ना आएपछि उनको बारेमा जुन भविष्यवाणी भएको छ यो गब्रियलद्वारा, त्यही कुरो त्यहाँनिर पनि दोहोऱ्याइन्छ। त्यस कारणले यो प्रतिज्ञा 400 वर्ष चाहिँ केही परमेश्वरको कुरा आएको थिएन, एकैचोटि 400 वर्षपछि यो खुसीको खबर जक्रियाको अगाडि गब्रियल स्वर्गदूतले लिएर आउँछन्। अनि त्यो कुराबाट अब यो क्रिसमसको सुरुवात हुन्छ। अनि तपाईँले युहन्नाको सुसमाचार पनि पढ्नुभयो भनेदेखि, अनि एउटा आवाज आउनेछ मरुभूमिमा बाटो तयार गर्ने भनेर, अनि उनी चाहिँ प्रभुको अघिअघि बाटो देखाउँदै आउने युहन्नाको बारेमा त्यसरी लेखिएको छ। आज त्यो विषय हामी हेर्न लागेका छैनौँ। आज हामी मरियमसँग गब्रियलले भेटेर अनि उनीसँग कुरा भएको कुराबाट चाहिँ हामी सुरु गर्नेछौँ। तपाईँलाई मैले छोटकरीमा आजको जुन चाहिँ वचन हामीले विचार गरिरहेको छौँ, हामी हेर्न प्रयास गर्नेछौँ। यो चाहिँ क्रिसमसको मतलब ख्रिस्ट परमेश्वर र मानव अवतार, त्यसको बारेमा हामी तपाईँलाई मैले यसो विचार गर्दाखेरि लुकाको सुसमाचारको अनि त्यसको 1 अध्यायको 26-38 सरसर्ती पढ्ने प्रयास म गर्छु। अनि वास्तवमा यहाँ मैले राखेको छु 26 ओके 26 देखि अब यहाँनिर यो चाहिँ गब्रियल जब मरियमको अगाडि देखा पर्छन् है यहाँबाट सुरु हुन्छ अघि सुरुमा मैले त्यही स्वर्गदूत 6 महिना अगाडि चाहिँ जकरियासँग देखा परेको थिए अनि यहाँनिर वास्तवमा लुका 1:26 छैठौँ महिनामा परमेश्वरले गब्रियल स्वर्गदूतलाई गालिलको नासरत नाउँको सहरमा पठाउनुभयो यो 6 महिना भन्दाखेरि चाहिँ यो अचम्म प्रकारले सुरु भएको छ यो पद यो चाहिँ बत्तिस्मा दिने युहन्ना एलिसिबाको गर्भमा भएको कुराको 6 महिना त्यो 6 महिनाको कुरा यहाँ आइरहेछ अनि गब्रियल चाहिँ कहाँ पुगेका छन् भनेदेखि गालिलको नासरत भन्ने सहरमा अनि वास्तवमा यो गालिल भन्ने ठाउँ चाहिँ इजरायलको न उत्तरतिर पर्ने ठाउँ तर त्यति एकदमै रिमोट एकदमै अन्जान त्यस्तो एकदम नाम चलेको ठाउँ होइन कसैले पनि नासरतबाट पनि केही आउँछ र भनेर एउटा बाइबलमा एउटा पदमा भनिएको छ त्यो कसैले नसोच्ने ठाउँमा परमेश्वरले त्यो गब्रियललाई पठाउनुहुन्छ अनि मरियमको बारेमा त्यहाँ छ अनि तिनी एउटी कन्या केटी कहाँ गए को गब्रियल जसको मगनी दाउदको घरानाको योसेफ भन्ने एकजना मानिससँग भएको थियो तर कन्याको नाउँ मरियम थियो 28 स्वर्गदूतले तिनी कहाँ गएर भने हे कृपा पात्र तिमीलाई अभिवादन परम प्रभु तिमीसँग हुनुहुन्छ स्वर्गदूतले यहाँ भनेको कुरा चाहिँ यो छ 29 तर तिनी त्यस कुराले साह्रै विचलित भइन् र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन् अनि 30 र 31 स्वर्गदूतले तिनलाई भने न डराऊ मरियम किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छेउ अब हेर तिमीले गर्भ धारण गर्ने छेउ र एउटा छोरो जन्माउने छेउ र तिमीले उहाँको नाउँ येसु राख्नु त्यसपछि 32 र 33 अब जो गर्भ धारण हुनुहुनेछ उहाँ चाहिँ महान हुनुहुनेछ र उहाँ चाहिँ परम प्रधानका पुत्र कहलाइनुहुनेछ वास्तवमा यो परम प्रधान भनेको चाहिँ पुरानो नियममा यो चाहिँ लोर्ड अथवा प्रभु परम प्रभु भन्ने शब्द जो छ अनि त्यो सर्वशक्तिमान यहोवा परमेश्वर पनि भनिन्छ अनि वास्तवमा त्योभन्दा उच्च नाम चाहिँ अरू केही छैन त्यो सबभन्दा ठुलो नाम परमेश्वरको नाम अनि वास्तवमा परमेश्वरले आफ्नो बारेमा भन्दा मै हुँ भन्ने उहाँले भन्नुहुन्छ त्यसकारण येशु प्रभुलाई त्यो नाम दिएको छ उहाँ चाहिँ उहाँको पुत्र कहलाइनुहुनेछ परम प्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाउदको सिंहासन दिनुहुनेछ अनि यहाँनिर दाउदको सिंहासनको बारेमा धेरै लामो कुरा छ तपाईँले यसको बारेमा सामुएलमा पढ्न सक्नुहुन्छ यो भविष्यवाणी यसको बारेमा अनि वास्तवमा अस्ति अर्पण भाइले हामीलाई भन्दै गर्दा परमेश्वरको राज्यको कुरा उहाँले भन्नुभएको थियो अनि वास्तवमा सुसमाचार अनि यो येशुको जन्म चाहिँ एउटा राजाको जन्म वास्तवमा तपाईँ र म जो ख्रिस्टको धार्मिकतामा विश्वास गरेर उद्धार पाउँछौँ हामी राजाको परिवारमा गाभिन्छौँ नयाँ गरी जन्मिने चाहिँ हामी परमेश्वरको राज्यमा जन्मिन्छौँ यो वास्तवमा परमेश्वरको राज्य तपाईँ र म परमेश्वरको राज्यको उहाँका नागरिकहरू उहाँका छोराछोरी होइन त्यो यो एकदम महत्त्वपूर्ण कुरा हो त्यसैले उहाँ चाहिँ सधैँ शासन गर्नुहुन्छ यहाँनिर लेखेको छ उहाँले याकुबको वंशमाथि सदा सर्वदा राज्य गर्नुहुनेछ उहाँको राज्यको अन्त हुने छैन यो याकुबको वंश भन्ने कुराले चाहिँ एउटा महत्त्वपूर्ण कुरा के दिन्छ भने इजरायली जति पनि यहुदीहरू छन् तिनीहरूको पिता चाहिँ याकुब थिए मिश्र देशमा याकुबका 12 छोरा पुग्छन् अनि त्यही 12 छोराबाट इजरायलमा सबै पछि मिश्र देशमा युसुफ पहिला बेचिन्छ त्यसपछि पुरै याकुबका सन्तान त्यहाँ पुग्छन् अनि उनीहरू जब मिश्र देश छोडेर परमेश्वरले प्रतिज्ञाको भूमिमा जानलाई मोसद्वारा अगुवाई गर्नुहुन्छ 5 लाखभन्दा बढी मानिसहरू त्यहाँ आउँछन् हुन्छन् त्यतिखेर, होइन परमेश्वरले 400 वर्ष त्यहाँ राख्नुहुन्छ। त्यस कारण त्यो यहाँ याकुबको सन्तान भन्ने इजरायलीहरू, अहिले हामीले बाइबलमा नयाँ नियमअनुसार नयाँ इजरायलीहरू चाहिँ यहुदीहरू मात्र नभइकन परमेश्वरमा विश्वास गरेर उहाँको राज्यमा प्रवेश गरेकाहरू भन्ने अर्थ पनि लाग्छ, नयाँ इजरायली। अनि त्यो चाहिँ परमेश्वरको जनहरूमा जो येसुको राज्य हुन्छ, उहाँ हाम्रो प्रभु हुनुहुनेछ। हामीले मुक्ति पाउने पनि येसुलाई प्रभु स्वीकार गरेर हो। अनि त्यसपछि त्यो राज्य जो सुरु हुन्छ, आज नै जतिजनाले येसुलाई ग्रहण गरेर उहाँमा जन्म लिएका छन् उनीहरू परमेश्वरका छोराछोरी अथवा परमेश्वरको राज्यमा प्रवेश गर्छन्। वास्तवमा जब बप्तिस्मा दिने युहन्ना संसारमा जन्म लिइसकेपछि, होइन, अनि उनले प्रचार सुरु गर्छन्, उनको प्रचारको सुरु के थियो भने परमेश्वरको राज्य नजिक आएको छ, पश्चातापको पाप क्षमाको पश्चातापको बप्तिस्मा लियो, त्यो प्रचार गर्छन्। पश्चाताप भनेको चाहिँ मन परिवर्तन गर्ने, अनि त्यो परमेश्वरको राज्यमा सहभागी हुनलाई, परमेश्वरको राज्यमा प्रवेश गर्ने बाटो चाहिँ पश्चाताप हो। भनेको त आफ्नो आफ्नो बाटोबाट, आफ्नो आफ्नो विचारबाट, आफ्नो आफ्नो जीवनबाट पुरै परिवर्तन भएर परमेश्वरको बाटोमा जाने। येशु प्रभुले जब प्रचार सुरु गर्नुभयो उहाँले पनि यही कुरा भन्नुभयो, परमेश्वरको राज्य नजिक आएको छ, पश्चाताप र विश्वास र पश्चाताप गर, त्यो कुरा येशु प्रभुले भन्नुभएको थियो। वास्तवमा पत्रुसको प्रचारमा त्यही पाउँछौँ, पश्चाताप र विश्वास। तपाईँले प्रेरितको पुस्तकमा देख्नुहुन्छ, अनि पावलले त्यही कुरा गर्छन्, पश्चाताप र विश्वास। अनि हामीहरूको परमेश्वरको राज्यमा प्रवेश गर्ने माध्यम चाहिँ पश्चाताप र विश्वास। अनि त्यो चाहिँ किनभनेदेखि क्रिसमसको दिनमा येशु प्रभु एउटा राजाको रूपमा संसारमा जन्म लिनुभयो, अनि येशु प्रभुले हामीहरू सबैको उद्धारको बाटो बनाउनु भयो, र उहाँ दाउदको सिंहासनमा अथवा परमेश्वरको राज्यमा राज्य गर्नुहुन्छ, र येशुको राज्य कहिल्यै अन्त हुँदैन। यो कुरो चाहिँ मरियमसँग यहाँनिर स्वर्गदूत गब्रियलले भन्दैछन्। अनि त्यसपछि लुका 1:34 के छ, मरियमले, अब मरियमले यो सुनिसकेपछि उनी त कति 14 मान्छेले भन्छन्, 13-14 वर्षको एउटा टिनएज गर्ल भनौँ न, अनि उनले चाहिँ स्वर्गदूतलाई के जवाब दिन्छन्, यो कसरी हुनसक्छ किनकि म एक कन्या हुँ। उसले कुरा के बुझिन् भने, अनि त्यो सत्य थियो, अहिले नै उनीमा चाहिँ गर्व हुने कुरा थियो। अनि मरियमलाई थाहा भएको कुरा चाहिँ के हो भने, उनको कोही केटा मान्छेसँग सम्पर्क छैन, उनी चाहिँ एउटा कन्या केटी हो, उनको विवाह पनि भइसकेको छैन, केवल मगनी भएको छ। अनि यो कसरी हुनसक्छ, किनभने हाम्रो सबैको सोचाइ पनि त्यही हो, हामीले जहिले पनि हाम्रो आफ्नै विचारले सोच्छौँ। तर यहाँनिर त्यसपछि 35 तलतिर स्वर्गदूतले तिनलाई, मरियमलाई जवाफ दिएर भने, पवित्र आत्मा तिमीमा आउनु हुनेछ, यो चाहिँ सर्वशक्तिमान परमेश्वर मानिसहरूको उद्धारको लागि आफ्नो एकमात्र पुत्र उद्धारकर्ता हुन पठाउनुहुन्छ। अनि त्यसको बाटो चाहिँ यहाँ वर्णन गरिएको छ, पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ, त्यसकारण जो जन्मनु हुनेछ उहाँ पवित्र अर्थात् परमेश्वरको पुत्र कहलाइनु हुनेछ। अनि यहाँनिर पवित्र आत्माबाट उनीमा गर्व हुनेछ अथवा परमेश्वरको महिमाको छाया, परमेश्वरको शक्तिको छाया। किनभनेदेखि यो जहाँ जहाँ परमेश्वरको उपस्थिति हुन्थ्यो त्यहाँ महिमाको छाया हुन्थ्यो। जब जब मसाले भेट हुने पाल, ट्याबर नेकल्स भन्छ, जहाँ चाहिँ महापवित्र स्थान र त्यहाँ उद्धार एउटा सन्दुक हुन्थ्यो, अनि त्यहाँनिर परमेश्वरको उपस्थिति हुन्थ्यो। अनि त्यो परमेश्वरको उपस्थिति भएको ठाउँमा चाहिँ दिनमा बादलको खम्बा, रातमा आगोको खम्बा हुन्थ्यो, त्यो सधैँ देखिन्थ्यो। अनि यहाँनिर के छ भनेदेखि, जब सलमन राजाद्वारा इजरायलमा परमेश्वरको मन्दिर बनाइयो, त्यो मन्दिर सम्पन्न भइसकेपछि त्यहाँ परमेश्वरको महिमाको छाया त्यहाँ देखियो, होइन, त्यसकारण त्यो परमेश्वर त्यहाँ उपस्थित भएको कुरा सबैलाई थाहा भयो, उहाँको शक्ति र महिमा त्यहाँ थियो। त्यही कुरो यहाँनिर मरियममा त्यो परमेश्वरको शक्तिको छाया आएर मरियम गर्भवती हुनेछन्। त्यहाँ एउटा आश्चर्यचकितको काम हुन्छ कि मरियमको गर्भमा परमेश्वरले एउटा पवित्र बालक सृजना गर्नुहुन्छ, अथवा परमेश्वर आफै त्यहाँ बालकको रूपमा गर्भमा रहनुहुन्छ। यो एउटा आश्चर्य कर्म, अनि यो कुरा चाहिँ मरियमलाई गब्रियल स्वर्गदूतले भन्दछन्। यसै कारण जो जन्मनु हुनेछ उहाँ चाहिँ पवित्र अर्थात् परमेश्वरको पुत्र कहलाइनु हुनेछ। अनि त्यसपछि यहाँनिर हामी 36 पदमा देख्छौँ, हेर तिम्री नातेदार। अब यहाँनिर अर्को आश्चर्यकर्मको कुरा चाहिँ मरियमलाई गब्रियलले भन्दैछ, एलिसिबाले पनि तिम्रो नातेदार एलिसिबाले पनि तिनको वृद्ध अवस्थामा छोरो गर्भधारण गरेकी छिन्। अब मलाई जहाँसम्म लाग्छ मरियमलाई एलिसिबाको बारेमा थाहा थियो होला, उनी बाजी छन्, बच्चा छैन, बुढो भइसक्यो, अब हुने अवस्था पनि छैन। तर यहाँ गब्रियलले भर्खरै योभन्दा 5 महिना अगाडि जकरियासँग भनेर गएको र अहिले गर्व भएको कुरा छ, त्यही कुरा अहिलेसम्म सायद मरियमलाई थाहा छैन, गब्रियल स्वर्गदूतले त्यो भन्दछन्। र जो बाजी कहलाएकी थिइन् तिनी अहिले 6 महिनामा छिन्, त्यो आश्चर्य कुरा पनि यहाँ भनिएको छ। अनि लुका 1:37 महत्त्वपूर्ण पद छ, अनि गेब्रियल स्वर्गदूतले मरियमलाई भन्छन् किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन। अब यहाँनिर जुन चाहिँ कुरा यहाँ हामी पढिराखेका छौँ, अघि सुरुमा पनि मैले तपाईँलाई भनिराखेको छु, एउटा कुरा त अब बाइबलमा सबै जुन कुरा छ सत्य हो भने हामी सबैलाई थाहा छ, अनि लुका जसले यो उतार्ने काम गरेका छन्, लेख्ने काम, उनले एकदमै सिस्टमेटिक, एकदमै क्रमबद्ध मिलाएर सबै कुरा जाँचेर लेखिराखेका छन्। अनि यहाँ यो कुरो लेख्नलाई उनले सायद पवित्र आत्माले लाउनुहुन्छ, त्यो के हो भने परमेश्वरमा कुनै पनि कुरो असम्भव छैन। सबै मान्छेको जीवनमा, तपाईँ र मेरो जीवनमा नि जुन कुरा परमेश्वरको इच्छा अनुसारको हो त्यो चाहिँ असम्भव छैन। हामी धेरैचोटि प्रार्थना गर्छौँ, धेरै विषयमा परमेश्वरमा भरोसा गर्छौँ, अनि कहिलेकाहीँ लाग्छ मानौँ हामीले गरेको प्रार्थनाको केही उत्तर छैन। तर त्यो मुख्य कुरा के हो भने तपाईँ र मैले गरेको प्रार्थना यदि परमेश्वरको इच्छा अनुरूपको छ भने त्यसको उत्तर सधैँ आएकै हुन्छ। त्यसकारणले धेरैचोटि तपाईँ र मेरो प्रार्थना चाहिँ परमेश्वरको इच्छा अनुसारको नहुन सक्छ। अर्को शब्दमा हामीले के भन्न सक्छौँ भने कुनै पनि परमेश्वरका जनहरूको प्रार्थनाको उत्तर परमेश्वरले 100% सधैँ दिनुहुन्छ। प्रार्थनाको उत्तर 3 किसिमको हुन्छ, एउटा चाहिँ पर्ख, समय भएको छैन, अर्को चाहिँ तुरुन्तै तपाईँ र मैले उत्तर देख्छौँ, र तेस्रो खालको चाहिँ परमेश्वरले केही पनि भन्नुहुन्न, त्यसको मतलब चाहिँ त्यो चाहिँ नो अथवा परमेश्वरको इच्छा थिएन। यो 3 किसिमको, तपाईँ र मेरो प्रार्थनाको उत्तर परमेश्वरले सदैव दिनुहुन्छ, कहिले पनि हामीले सोच्नु हुँदैन। त्यसकारण परमेश्वरमा तपाईँ इमान्दारपूर्वक उहाँकै इच्छा अनुसारको कुरा माग्न जानुहुन्छ भने उहाँले चाहिँ उत्तर दिनुहुन्छ, किनभने परमेश्वरमा कुनै कुरा असम्भव छैन। यहाँ 38 पदमा मरियमको जवाब तपाईँले देख्नुहुन्छ, मरियमले कसरी विचार गर्छिन्। अनि मरियमले भनिन्, हेर्नुहोस्, अघि गेब्रियलले मरियमलाई हेर भनेर, हेर भन्ने शब्द चाहिँ के हुन्छ भने ध्यान देऊ, यतातिर ध्यान देऊ, होइन त्यो हेर भनेको चाहिँ एकछिन पखेर सुन भन्ने एउटा ध्यानको कुरा। या त्यही कुरा मरियमले, अब हेर, मरियमको कुरा हामी यहाँ सुन्छौँ, हेर्नुहोस् म प्रभुकी दासी, मलाई तपाईँको वचन अनुसार होस्। यो मरियमको समर्पणता यहाँ देखिन्छ। मरियमले अब कतिचोटि मान्छेहरूले कुनै गाह्रो कुरा आयो भने के भन्छन्, 2-3 कुरा भन्छन्, एउटा त आफ्नो श्रीमानसँग, श्रीमतीसँग, अथवा छोराछोरीसँग, अथवा मण्डलीसँग सल्लाह गर्नु पर्यो, अर्को चाहिँ प्रार्थना गर्नु पर्यो, अनि विचार गर्नु पर्यो, मलाई अहिले थाहा छैन, धेरै जस्तो हाम्रो यो उत्तर हुन्छ। तर यहाँ मरियमले जब परमेश्वरको वचन गब्रियलबाट सुन्छन्, योसेफसँग सल्लाह गरौँ भन्नु पर्थ्यो नि त, के हुने हो तर मरियमको यो सबै कुरा के पनि छैन, उनले एकैचोटि के गर्छन्, सहमति जनाउँछिन्, परम प्रभुकी दासी। अनि तपाईँलाई म भन्न चाहन्छु, यो दासी भन्ने शब्द अङ्ग्रेजीमा, यो ग्रिकमा चाहिँ डुलस भन्छ। डुलस भनेको चाहिँ अङ्ग्रेजीमा बन्ड स्लेभ भन्छ, अनि दासी भनेको चाहिँ वास्तवमा आफ्नो अधिकार नभएको, ओन बाई मास्टर, जसले त्यो नोकर नोकर्नी जसको हो त्यसैको अधिकारमा भएको, त्यो डुलस भन्ने चाहिँ त्यो हो। उनले आफैलाई त्यो शब्द चलाउँछन्, म परमेश्वरको दासी, अनि मलाईको तप मलाई तपाईँको वचन अनुसार होस्। अनि यहाँनिर 100% मरियमले परमेश्वरको इच्छा र उहाँको वचनमा आफैलाई समर्पण गरिदिन्छन्। अनि यो एकदमै महत्त्वपूर्ण कुरा। तब स्वर्गदूत तिनीबाट विदा भएर गए। सो यति 36 देखि 38 सम्मको 10 वटा पदमा हामीले थुप्रै कुरा देख्दछौँ। अनि तपाईँलाई म एक दुईवटा कुरा यहाँबाट बताउन चाहन्छु, हामी समय निकै लिइसकेका छौँ, त्यसैले तपाईँलाई एक दुईवटा कुराहरू म भन्न चाहन्छु। सर्वप्रथम चाहिँ हामीले योभन्दा अगाडि नै विचार गरिसकेको कुरा चाहिँ तपाईँलाई म दोहोऱ्याउन चाहन्छु, त्यो चाहिँ सरसर्ती तपाईँलाई म यो त्यहाँ भएको घटनाको बारेमा त कतिवटा कुरा भने, अघि तपाईँलाई सुरुमै भनेको थिएँ, जम्मा 4 वटा कुराहरू चाहिँ यहाँनिर हामी खेलाउन सक्छौँ। पहिलो चाहिँ त्यो जुन गब्रियल स्वर्गदूत परमेश्वरबाट पठाइएको थियो, त्यो चाहिँ एक प्रकारको असाधारण भेट थियो, किनभने मान्छे त्यो साधारण रूपमा होइन, होइन असाधारण। असाधारण कुन अर्थमा भने, यो भेट चाहिँ एउटा रिमोट गाउँमा, कुनै नामै नचलेको, दोस्रो कुरो एउटा कन्या केटी, त्यो एकदमै, किनभनेदेखि हाम्रो संसारिक नजर चाहिँ के हुन्छ भने ठुलो मान्छे हुने कुरा हुन्छ नि, पढेको मान्छे, ठुलो मान्छे, सबभन्दा गाउँको नेता अथवा सबभन्दा ठुलो सहर, जहाँनिर चाहिँ धेरै ज्ञानी, अब सबभन्दा बढे पढेका धेरै ज्ञानी फरिसी सदुसी सभाका गुरुहरू त कहाँ छन्, जेरुसलेममा। तर यहाँ परमेश्वरको दूत चाहिँ एउटा गाउँमा, गालिलको नासरत भन्ने ठाउँमा पुगेको हामी देख्दछौँ। पहिलो कुरा चाहिँ त्यो असाधारण भेटको रूपमा हामी त्यो देख्दछौँ। त्यसपछि दोस्रो कुरा चाहिँ, कहिल्यै सोच्नै नसकिने सन्देश चाहिँ मरियमले त्यहाँ पाउँदछन्, जुन चाहिँ साधारण रूपमा होइन, असाधारण प्रकारले त्यो सन्देश त्यहाँ आउँदछ। अनि तेस्रो कुरो चाहिँ, त्यस त्यो सन्देशद्वारा जुन जुन चिन्हहरू, जुन आश्चर्य कर्महरू, जुन कुराहरू देखिएको छ, त्यो पनि आश्चर्यचकित पार्ने चिन्हहरू छन्, आश्चर्य कर्महरू छन्, मिराकल्सहरू, होइन साइन्सहरू भन्छ नि। अनि त्यसपछि चौथो कुरा चाहिँ मरियमको समर्पणताको कुरा हामी हेर्छौँ। त्यसपछि तपाईँलाई म सरसर्ती त्यो कुरा, त्यहाँ यो घटनापछि के भयो, एक दुईवटा बाइबलको पद र यो कुराहरू हामी हेर्नेछौँ। पहिलो कुरा चाहिँ, यो परमेश्वरले जुन तरिकाबाट उहाँको पुत्र जो उद्धारकर्ता मसीहको रूपमा संसारमा जन्म लिनुहुन्छ, त्यो एउटा परमेश्वरको तरिका चाहिँ संसारिक तरिकाभन्दा फरक छ, त्यो कुरो एउटा असाधारण रूपमा भएको हामी देख्दछौँ। अनि गब्रियल दूतलाई एउटा गाउँमा पठाउनुहुन्छ, हामीले भर्खरै विचार गऱ्यौँ, जुन चाहिँ एकदमै साधारण, यो रिमोट कसैले थाहा नपाउने, अनि एउटा भर्खरको कन्ने केटी कसैले नसोच्ने, यति साधारण होइन। हामी जहिले पनि के गर्छौँ भने मान्छे उसको उसको महत्त्व, उसको ऊ कस्तो कति पढेको छ, ऊ कस्तो खालको छ, अहिले नै भनौँ न, झन् अहिलेको जमानामा त यो सेलिब्रेटीको जमाना छ होइन। सेलिब्रेटी भन्ने बित्तिकै मान्छेहरू ए फलो गर्छन्, फन फलो होइन, यतिजना धेरै नाम कमाउने बेला, अनि धेर जस्तो संसारमा जहिले पनि यस्तै छ, त्यो बेलामा पनि थियो। तर परमेश्वरले त्यसको ठिक उल्टा काम गर्नुभएको छ। त्यही भएर मान्छेहरू कचोटि अल्मलिएको छन्। अझ भन्दै गर्दा के हुन्छ, उहाँ एउटा दरबारमा एउटा सम्पूर्ण सम्पन्नतामा नभएर गाईको गोठमा जन्मनु भएको कुरा हामी उहाँको जन्मको बारेमा देख्छौँ। आज चाहिँ केवल उहाँको जन्मको भविष्यवाणीसम्म मात्रै हेर्छौँ। अनि जुन मरियम जुन परिवारमा बे गर्दै थिइन् योसेफ, उनी चाहिँ एउटा साधारण के भन्छ सिकर्मी काम गर्ने साधारण एउटा लेबर जस्तो मान्छे थिए होइन, ठुलो ठुलो व्यक्ति होइन। त्यसैले तपाईँ र मलाई यहाँनिर एउटा कुरा चाहिँ के छ भने, तपाईँ र मेरो नजरमा कचोटि हामी मान्छे हेरेर विचार गर्छौँ, अहिले पनि क्रिस्चियनहरूले पनि मैले धेरै देखेको छु, हामी मान्छे हेरेर विचार गर्छौँ, मान्छे हेरेर कसै घरमा जान्छौँ कसै घरमा जाँदैनौँ, मान्छे हेरेर कसैलाई मान्यता दिन्छौँ कसैलाई मान्यता दिँदैनौँ, मान्छेको नाम धेरै कुरामा। तर यहाँ परमेश्वरको तरिका त्योभन्दा फरक देखिन्छ, त्यो एउटा कुरा छ। त्यसैले यो परमेश्वरले स्वर्गदूतलाई पठाउनु भएको जुन कुरा छ, यो चाहिँ अचम्मको कुरा छ होइन। अब यो केटी न कसैले यसलाई चिनेको थियो, त्यो मरियमलाई न कसैले चिनेको थियो, न कुनै सिग्निफिकेन्ट कुनै महत्त्वपूर्ण हो होइन, तर परमेश्वरले त्यो तरिका अप्नाउनु हो जुन संसारको दृष्टिमा कुनै गण्य मान्यता छैन, तर परमेश्वरले त्यसलाई मान्यता दिनुभयो। त्यसैले परमेश्वरको तरिका संसारले को मान्यता नभएको तर साधारण प्रकारको कुरामा उहाँ गर्न सक्नुहुन्छ। सायद परमेश्वरले हरेक उहाँका जनहरूलाई यो कुरो बुझाउन चाहन्छु, उहाँको महान र शक्तिशाली काम साधारण व्यक्तिबाट नै गर्नुहुन्छ उहाँले भन्ने कुराको एउटा परिणाम उहाँले यहाँ दिनुहुन्छ। अनि यो घटनाले हामी सबैलाई एउटा उत्साह दिन सक्छ। तपाईँ र म पनि कतिचोटि धेरै प्रचार गर्न नसक्ने, धेरै शिक्षा नपाएका, धेरै मान्छेले हाम्रो कुरा पनि सुन्दैन होला, हामी आफैले आफैलाई त्यति ठुलो पनि सम्झँदैनौँ होला, तर तपाईँ र मैले परमेश्वरको काम गर्ने इच्छा गर्छौँ, उहाँले हामीलाई कुनै चाहना दिनुहुन्छ, हाम्रो परमेश्वरबाट चाहेको बोलावट हामीले विचार गर्छौँ भने परमेश्वरले हामीद्वारा पनि महान काम गर्न सक्नुहुन्छ भन्ने कुरा हामी यहाँ देख्दछौँ। अनि यहाँ मरियम जो छन् आफैलाई दाज्न उनले दाज्न सक्थिन्, यो कसरी हुन सक्यो भने, तर उनी यति साधारण थिइन् होइन। त्यसैले त्यो जुन चाहिँ अभिवादन उनलाई गब्रियलले गर्छन्, त्यो अभिवादन नै उनी अल्मली छन्। तपाईँलाई म त्यो अभिवादन कुरा यहाँ, तिनी एउटी कन्या केटी थिएन। अनि अनि त्यसपछि जुन चाहिँ अट्ठाइस पदमा दूतले तिमीलाई आएर भने, हे कृपा पात्र तिमीलाई अभिवादन, परम प्रभु तिमीसँग हुनुहुन्छ। अनि यो कुरा जब मरियमले सुन्छिन् नि, उनी अलमल्ल पर्छिन्, अनि उनले विचार गर्छिन् यो कस्तो खालको अभिवादन हो। अनि वास्तवमा एकदमै संसारिक तरिकाको बारेमा ठ्याक्कै हाम्रो आँखा खोल्ने गरी यो येशूको जन्मको घटनाहरू भएको हामी यहाँ देख्छौँ। वास्तवमा यसको एउटा महत्त्वपूर्ण उदाहरण नयाँ नियममा पावलले बताएका छन्। तपाईँलाई छोटकरीमा यी कुराहरू बताउन चाहन्छु म। यो कुरा पावलले कोरन्थका मण्डलीहरूलाई भनिराखेको पहिलो कोरन्थी 1:26 28 31 तपाईँलाई म पढ्न चाहन्छु। अनि वास्तवमा यो परमेश्वरको वचन हो। वास्तवमा तपाईँ र मेरो समझ खुल्नुपर्छ। यो मरियम जस्तो व्यक्तिकोमा जो गब्रियल पुगे, सबैभन्दा शक्तिशाली परमेश्वर एउटा मानिसको रूपमा जन्मनलाई मरियमको कोष रोज्नुभयो, जुन चाहिँ संसारको मानिसहरूले रोज्ने थिएन। त्यसैले यो येशु प्रभुको जन्मको जुन कुरा सुरु हुन्छ ऐतिहासिक रूपमा, यो एउटा अचम्म प्रकारको छ। पहिलो कोरन्थी 1:26, किनकि भाइ हो, जब तिमीहरू बोलाइएका थियौ तिमीहरू कस्ता थियौ सो विचार गर, कोरन्थको विश्वासीहरूलाई विश्वासमा बोलाउँदाखेरि तिमीहरू कस्ता थियौ? संसारिक स्तर अनुसार तिमीहरूमध्ये धेरैजना बुद्धिमान, धेरैजना शक्तिशाली, धेरैजना खानदानी थिएनौ, होइन? त्यसैले शक्तिशाली र खानदानलाई कतिचोटि हामी महत्त्व दिन्छौँ। मैले धेरै क्रिस्चियनहरू देखेको छु जहिले पनि ठुलो मान्छे खोजेर हिँड्ने, सानो मान्छेसँग ध्यानै नदिने। तर एउटा पोइन्ट के हुन्छ भने नि, हामीलाई सायद यो संसारले त्यस्तो खालको आत्मा दिन्छ। वास्तवमा परमेश्वरको वचनले हामीलाई त्योबाट परिवर्तन गराउनु पर्छ। परमेश्वरले चाहिँ त्यो परिवर्तन भएको देख्न चाहनुहुन्छ। अनि कोरिन्थको विश्वासीहरूले यहाँ अर्को कुरा के भन्नुहुन्छ? तर बुद्धिमानहरूलाई शर्ममा पार्न परमेश्वरले संसारलाई मूर्ख कुराहरूलाई छान्नुभयो, शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो, है? अनि यहाँनिर के छ? परमेश्वरले संसारका नीच र तुच्छ ठहरिएका कुराहरूलाई चुन्नुभयो, यहाँसम्म कि नगन्ने कुराहरूलाई पनि चुन्नुभयो, यस हेतुले कि जुन कुरा छन् ती व्यर्थ ठहरिउन्। अनि यहाँनिर 29 पदमा के छ? यसैले कुनै प्राणीले परमेश्वरको सामुन्ने अहङ्कार नगरोस्। अब तपाईँ र मलाई यो घटना जो येसु 2000 वर्ष अगाडि येसु प्रभुको गर्व बस्नलाई मरियमसँग जो कुरा भएको छ, परमेश्वरले जुन बाटो रोज्नु भएको छ, त्यसपछिका येसु प्रभुका सबै जीवनीको कुरा हेर्दाखेरि हामीले एउटा कुरा के छ? उहाँमा संसारिक महत्त्व थिएन, उहाँमा महत्त्व अर्कै कुराको थियो। त्यसले तपाईँ र म जो ख्रिस्टलाई विश्वास गर्छौँ, हामीलाई यो कुरामा चेतना आउनुपर्छ, होइन? यो कुरामा हामीमा चेतना आउनुपर्छ परमेश्वरको सामु, ताकि हामी अहङ्कारी नहौँ। वास्तवमा धेरै क्रिस्चियनहरू मैले पाएको छु यो अहङ्कारमा भएको। मैले अघि भने नि, त्यो मान्छेलाई मात्रै फोन उठाउँछौँ, त्यो मान्छेलाई मात्रै भेट्न कोसिस गर्छौँ, त्यो मान्छेको लागि मात्रै ध्यान दिन्छौँ जसद्वारा हामीलाई केही प्राप्त हुन्छ, जो संसारको मानिसहरूले चिनेको छ, ओहो त्यो मान्छे त, उसँग चाहिँ तुरुन्तै सेल्फी खिच्न तयार हुन्छौँ। तर साधारण मान्छेलाई हामी वास्ता गर्दैनौँ। त्यसो गर्दै गर्दा के हुन्छ? हामी परमेश्वरको व्यवस्था अनुसारको हुँदैनौँ। त्यो कुरो एकदमै महत्त्वपूर्ण छ। प्रभुको जन्मको कुरामा पनि परमेश्वरले मानिसको आँखा खोल्न र महत्त्व दिनुपर्ने कुराको कुराहरू कुन कुरा चाहिँ महत्त्वपूर्ण छ सिकाउनलाई यस्तो कुराहरू अपनाउनु भयो, त्यो कुरा हामी देख्दछौँ। तपाईँलाई यो विषयमा बाइबलमा धेरै पद म पढ्न सक्छु, बाइबलमा धेरै कुराहरूमा यो कुरा लेखिएको छ। पहिलो कोरन्थी 1:30 के छ? परमेश्वर नै ख्रिस्ट येशूमा तिमीहरूको जीवनको स्रोत हुनुहुन्छ। ख्रिस्टलाई नै उहाँले हाम्रो बुद्धि अथवा धार्मिकता, हाम्रो धार्मिकता, पवित्रता र हाम्रो उद्धार बनाउनु भयो। त्यसैले तपाईँ र म जसले ख्रिस्टलाई आफ्नो जीवन मानेका छौँ, जसले ख्रिस्टको स्रोत, उहाँको शक्तिलाई हाम्रो धार्मिकता मानेका छौँ, हामीले संसारको जालो हटेको आँखा हुनुपर्छ। जसले चाहिँ कुनै संसारको महत्त्व दिएको कुराहरू, संसारले मान्यता दिएको कुराहरू खोज्दैन, हामीमा निष्पक्षता हुन्छ, नम्रता हुन्छ, हामीले परमेश्वरको दृष्टि पाएको हुन्छ, येशु प्रभुको दृष्टि तपाईँ र ममा हुन्छ। त्यस कारणले यहाँनिर पहिलो कोरिन्थी 1:31 छ, यसैले लेखिएको छ, गर्व गर्नेले प्रभुमा नै गर्व गरोस्। कसैले प्रभुमा गर्व गर्छ भनेदेखि चाहिँ संसारिक तवरलाई त्यागिदिन्छ, होइन? ठुला बडाको मान्यता, सानोलाई चाहिँ वास्ता पनि नगर्ने, सानोको छेउमा पनि बसेर नबस्ने, होइन? त्यस्तो खालको स्वभाव तपाईँले धेरै देख्नुहुन्छ। अनि मैले क्रिस्चियनहरूको बिचमा देखेको छु, अक्रिस्चियनहरूको त छँदैछ, यो त संसार नै त्यस्तै हो, होइन? हाम्रो बानीहरू शारीरिक रूपमा हेर्ने बानी छ, त्यसलाई शारीरिक रूपमा कोही मान्छे महत्त्वपूर्ण छ भने त्यसलाई महत्त्व दिने, कोही बलियो छ भने त्यसलाई महत्त्व दिने। वास्तवमा सामुएलले राजा छान्नलाई, परमेश्वरले सामुएललाई जब साउल राजाले गलत गर्छ, परमेश्वरको आज्ञा उल्लङ्घन गर्छ, इजरायलहरूको राजाको रूपमा छान्नलाई सामुएललाई भन्नुहुन्छ, र सामुएलले यो दाउद राजा छान्नलाई जान्छ। त्यसपछि त्यहाँ के हुन्छ अलिकति तपाईँलाई त्यो कुरा ल्याउन चाहन्छु, परमेश्वरको तरिकाको कुरा गर्दै गर्दा। अनि त्यहाँ त्यो इसै के भन्छ, उसको छोराहरू चाहिँ थुप्रै थिए, अनि उसले चाहिँ अझ ह्यान्डसम, अझै ठुल्ठुलो के भन्छ, हेर्नमा सुन्दर त्यस्तो व्यक्तिहरू ल्याइरहेको थिए। अनि एकचोटि चाहिँ सामुएलले यो हुनुपर्छ भनेर सोचेको थियो, अनि परमेश्वरले उसलाई भन्छन् त्यो होइन। जब तिनी आए तब सामुएलले एलिसिबेलाई देखेर विचार गरे, एली आबलाई देखेर विचार गरे, परम प्रभुको सामु उहाँका अभिषिक्त राजा यिनी नै रहेछन्। किनभने एलिसाब चाहिँ एकदम ह्यान्डसम सुन्दर अल्को थियो, होइन? होइन, यहाँनिर तपाईँलाई पहिलो सामुएल 16:6-7 पढ्दैछु, होइन, 6 हामीले भर्खरै पढ्यौँ। 7मा के छ? परम प्रभुले सामुएललाई भन्नुभयो, त्यो सुन्दर र अग्लो भए तापनि त्यसको ख्याल नगर, मैले त्यसलाई इन्कार गरेको छु। परम प्रभुले मानिसले झैँ गर्नु हेर्नुहुन्न, मानिसले रूप हेरेर विचार गर्छ, तर परम प्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ। यहाँ घरिघरि बाइबलमा यही कुरा देख्छौँ, तपाईँ र म परमेश्वरको राज्यको, उहाँका प्रजा, स्वर्गीय नागरिक, परमेश्वरको परिवारका छोराछोरी, स्वर्गीय पिताका छोरा अनि छोरी छौँ भने हाम्रो भित्रैदेखि परिवर्तन भएको हुनुपर्छ, जसले जसको आँखा येशूको आँखा जस्तो भएको हुनुपर्छ। यहाँनिर यो महत्त्वपूर्ण कुरा हामी सिक्दछौँ। त्यसैले अघि तपाईँलाई मैले भनेको चारवटा पोइन्टमा हामी सरसर्ती हेर्नेछौँ, त्यसपछि सिद्धाउनेछौँ। पहिलो पोइन्ट चाहिँ यो अचम्मको असाधारण भेटको बारेमा हामी हेर्दछौँ। यो भेट चाहिँ अचम्मको र असाधारण थियो। अनि गब्रियल स्वर्गदूतले मरियमलाई जुन एउटा रिमोट गाउँमा भेट्न जान्छन्, अनि उनलाई जुन कुरा उनले भन्छन्, हे कृपा पात्र, तिमीलाई अभिवादन, परम प्रभु तिमीसँग हुनुहुन्छ। यो एउटा असाधारण कुरा थियो, अनि यो कुराले चाहिँ एउटा टिनएज केटी, यो मलाई जहाँसम्म लाग्छ गब्रियल चाहिँ चलक्क चल्की, किनभने स्वर्गदूत त एकदमै सुन्दर हुन्छ नि, एकदमै शक्तिशाली देखिन्छ नि, होइन, परमेश्वरको उपस्थिति भएको व्यक्ति। अनि त्यो अवस्था कस्तो भयो त मैले विचार गर्नुहोस् न, त्यसपछि साह्रै विचलित, तिनी चाहिँ त्यो देखेर उनले पचाउन सकिन नि, उनलाई त गाह्रो भयो नि त, यो के हो, यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्। अब यो मनमा सोच्ने कुरा जुन छ नि, वास्तवमा तपाईँ र म जहिले पनि परमेश्वरको बारेमा सोच्दाखेरि, उहाँको वचन पढ्दाखेरि, उहाँले गर्ने कामको बारेमा विचार गर्दा, परमेश्वरको आज्ञाको बारेमा विचार गर्दा, हामीले मनमा सोच्नुपर्ने हुन्छ। कति मान्छेहरूले मनमै सोच्दैन, जे संसारिक तवरले मान्यता छ त्यतातिर दौडिन्छ, होइन, परमेश्वरलाई कसरी महत्त्व दिने, कुन स्थानमा राख्ने जीवनमा, त्यो पनि सोच्दैनन्। तर मरियमले यहाँ विचार गर्नुहोस् त, उनी सोच्न थालिन्। 29 पदमा हामीले त्यो देख्छौँ, दूतले भनेको कुरा उनको, परमेश्वरको वचन होइन, उनको हृदयमा गढिँदैछ, उनी त्यसलाई मूल्याङ्कन गर्छिन्, सोच्छन्। त्यसो दूतले तिनलाई भने, न डराउ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएको छौ। अब हेर, तिमीले गर्भधारण गर्ने छौ र एउटा छोरो जन्माउने छौ, र तिमीले उहाँको नाउँ येसु राख्नेछौ। अनि वास्तवमा यो येसु नाउँ पनि त्यतिखेर सबैले, सबैको छोराछोरीको नाम येसु राख्थ्यो, होइन, त्यो जमानामा त्यो साधारणै कुरा थियो, त्यो हुन्थ्यो, होइन, त्यो पनि ठुलो कुरा चाहिँ थिएन। 30 र 31मा हामीले त्यो देख्दछौँ। अब 32मा हामी हेर्छौँ येसुको बारेमा के कुरा भनिएको छ। 32मा यहाँनिर येसुको बारेमा, उहाँ चाहिँ 32:33मा महान हुनुहुनेछ, परम प्रधानका पुत्र कहलाइनुहुनेछ, परम प्रभु परमेश्वरको, परमेश्वरले उहाँलाई उहाँका पुत्र दाउदको सिंहासन दिनुहुनेछ, उहाँले याकुबको वंशमाथि सदा सर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त कहिले हुने छैन। वास्तवमा यो सबै कुरा, यो पदले चाहिँ परमेश्वरको राज्यको कुरालाई बताउँदछ, जुन राज्यमा चाहिँ शासन येशूको हुन्छ र कहिले अन्त हुँदैन भन्ने कुरा हामीलाई परमेश्वरको वचनबाट थाहा छ। यो कुराहरू, यहाँ 5 कुराहरू येशूको बारेमा स्वर्गदूतले भन्दछन्। पहिलो चाहिँ येशू महान, यो महान भन्ने चाहिँ हामीले मेगा भन्ने सुन्छौँ नि, मेगा लटरीको नाम पनि मेगा हुन्छ, चर्चको नाम पनि मेगा हुन्छ, भनेको चाहिँ अति नै ठुलो, भयानक। अब त्यो येशूभन्दा महान त को हुनसक्छ, जो तपाईँ र म विश्वास गर्ने हाम्रो प्रभु हामीलाई प्रेम गर्नुहुन्छ, बाइबलमा उहाँलाई हामी मित्र भन्न सक्छौँ, अनि विश्वासीहरूको हृदयमा पवित्र आत्माद्वारा आएर हामीमा रहनुहुन्छ येशु प्रभु, जो हाम्रो उद्धारकर्ता हुनुहुन्छ, उहाँ चाहिँ मेगा हुनुहुन्छ, महान हुनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ। यसले तपाईँ र मलाई एउटा सान्त्वना दिनुपर्छ। दोस्रो पोइन्टमा चाहिँ परम प्रधानको पुत्र कहलाइने छन्, परम प्रधान, अनि यो चाहिँ लुका 1:32-33मा हामीले हेर्छौँ, परम प्रधानको पुत्र, परम प्रधान भनेको चाहिँ द लोर्ड, द लोर्ड भनेको चाहिँ परम प्रभु परमेश्वर जेहोबा जो सर्वोच्च होइन उहाँको पुत्र। अनि वास्तवमा येशु प्रभु संसारमा एउटा चाहिँ मानिसको रूपमा जन्मिनु भयो, अर्को चाहिँ भनाइको मतलब उहाँ पूर्ण मानिस र पूर्ण परमेश्वर हुनुहुन्थ्यो, पूर्ण मानिस अनि एउटा पाप रहित। किनभने क्रुसको बलिदान हुनलाई मर्नु पर्थ्यो, मर्नलाई मानिस हुनु पर्थ्यो, तर त्यो मर्न बलिदान हुन पापको लागि दण्ड तिर्नलाई पाप हुनुहुन्थेन, पापी हुनुहुन्थेन। कुनै पनि मान्छेबाट जन्मिएको अर्को मान्छे सबै आदमको स्वभाव पाप लिएर जन्मिन्छ, तर येशु प्रभु पाप रहित हुनु पर्थ्यो अनि मात्रै मानिसको पापको दण्ड तिर्न सक्नुहुन्थ्यो। त्यस कारणले उहाँ कन्यामा गर्भ हुनुभयो पवित्र आत्माद्वारा, अनि उहाँ पाप रहित गर्भमा रहनुभयो। त्यस कारण उहाँ जन्मिँदाखेरि पूर्ण मानिस पाप रहित निर्दोष भएर जन्मनु, त्यस कारण मानिसहरूको पापको लागि उहाँ मर्न सक्नुहुन्थ्यो। अनि शरीरमा रगत र मासुमा जन्मिनुभयो, उहाँले भौतिक शरीर लिनुभयो जसले गर्दा क्रुसमा मर्न सक्नुभयो, किनभने परमेश्वरको त शरीर छैन नि होइन। र मान्छेको शरीर, मान्छेले मरेर त पापको दण्ड तिर्नु सक्दैन किनभने मान्छे त पापी छ। चौथो कुरा चाहिँ परम प्रभुले याकुबको घरानामाथि सदा सर्वदा राज्य गर्नुहुनेछ, यो कुरो येशु प्रभुलाई भन्नुभएको छ। त्यो चाहिँ येशु परम प्रभु नै हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ, अनि उहाँको राज्य चाहिँ सम्पूर्ण विश्वासी जो उहाँबाट जीवन पाउँछन् उनीहरूमा हुनेछ, अनि उहाँको राज्यको अन्त कहिले हुने छैन। परमेश्वरको राज्य जो सुरु हुन्छ तपाईँ र मेरो जीवनमा विश्वासद्वारा, येशु प्रभुमा विश्वासद्वारा, परमेश्वरको आत्माले परमेश्वरबाट जन्मिएपछि अब हामी उहाँको राज्यमा प्रवेश गर्छौँ। पवित्र आत्माको बप्तिस्माद्वारा हामी जसै मण्डलीको सदस्य हुन्छौँ हामी परमेश्वरको राज्यमा प्रवेश गर्छौँ, अनि त्यो राज्य परमेश्वरको शासन तपाईँ र म जो पक्का विश्वासी हौ कहिले अन्त हुँदैन, कसैले छुनु सक्दैन। त्यही कुरो पावलले रोमी 8 भन्छन्, न त मृत्युले न उचाइले न गहिराईले कुनै पनि कुराले परमेश्वरबाट हामीलाई अलग गर्न सक्दैन किन हामी येशूको प्रभुत्वमा छौँ। त्यसैले दोस्रो पोइन्ट यहाँनिर कहिल्यै सोच्नै नसकिने महान सन्देश, अनि यो मरियमलाई जुन सन्देश दिएको छ यो चाहिँ योभन्दा महान सन्देश अरू थिएन, किनभने संसारको उद्धारको लागि परमेश्वर आफै आत्माबाट मरियमको कोखमा एउटा पाप रहित परमेश्वरको पुत्र, मानिसको पुत्र हुनलाई गर्व हुनुभएको सन्देश होइन। यो अति नै महान सन्देश थियो। वास्तवमा दूतले मरियमलाई उनको गर्भमा बसेर जन्मिने चाहिँ महान हुनुहुन्छ, सर्वश्रेष्ठ कहलाइनुहुन्छ, अनि उहाँको बारेमा जति पनि कुरा हामीले भर्खरै पढ्यौँ ती सबै कुरा चाहिँ उहाँमा हुने थियो। त्यस कारणले यहाँनिर यो विषयमा पहिला उहाँको राज्यको अन्त दोस्रो सामुएल 7:12-13 तपाईँलाई पढ्न चाहन्छु। यो कुराको बारेमा, उहाँको राज्यको बारेमा र उहाँको राज्य कहिले न अन्त नहुने बारेमा यहाँ पनि छ। जब 13 दिन पुरा हुनेछ र त आफ्नो मित्रहरूसँग विश्राम गर्नेछस्, पितृहरूसँग, पितृहरूसँग भनेको चाहिँ आमा बाउहरूसँग, मरेपछि लास गाडीले कुरा भयो, यो दाउदलाई भनिराखेको छ, तब म तेरै सन्तान मध्येबाट, तेरै शरीरबाट एकजना तेरो उत्तराधिकारी हुनलाई उठाउने छु। यो चाहिँ सलमन राजाको बारेमा भनिरहेको छ। त्यसको राज्य स्थिर गराउने छु, त्यसले नै मेरो नाउँको निम्ति एउटा भवन बनाउँछ, सलमनले भवन बनाउँछ, र म त्यसको राजकीय सिंहासन सधैँको निम्ति स्थिर गराउँछु। त्यसपछि 14 दोस्रो सामुएल 7, म त्यसका पिता हुनेछु र त्यो मेरो छोरो हुनेछ। त्यसले अधर्म गर्यो भने मानिसको लट्ठीले म त्यसलाई सजाय दिनेछु र मानिसहरूद्वारा त्यसलाई कोर्राबाजीको प्रहार गर्नेछु। यो सालोमन राजाकै बारेमा। अर्को 15, दोस्रो सामुएल 7:15, मैले मेरो प्रेम साउलबाट हटाए झैँ जसलाई मैले तेरो बाटोदेखि पन्छाएँ, यो चाहिँ साउल राजालाई हटाएको कुरा हामीलाई थाहा छ, म मेरो प्रेम त्यसदेखि कहिले हटाउँछ, सलमन राजदेखि चाहिँ हटाउने छैन भन्ने कुरा यहाँ छ। अनि त्यसपछि त्यसैको 16 पद, दोस्रो सामुएल 7:16, तेरो घराना र तेरो राज्य मेरो सामुन्ने सधैँभरि रहिरहन्छ र तेरो सिंहासन सदा सर्वताको लागि स्थिर रहनेछ। अनि यो पदमा चाहिँ अब परमेश्वरको राज्यको कुरा पनि यहाँ आउँदछ। 17 पदमा आफूलाई दर्शनमा भनिएका सबै कुरा नातानले दाउदलाई सुनाइदिए। यो सामुएलले दे नातान भन्ने भविष्यवक्ता होइन, के अरे पुजारी, उनले देखेको भविष्यवक्ता पुजारी, उनले देखेको दर्शन यहाँ नाथन भविष्यवक्ताले डेभिड दाउद राजालाई बताउँदछन्। अनि त्यही कुरो आज उहाँको राज्यको अन्त कहिले हुने छैन। वास्तवमा यो सबै पुरानो नियममा दाउद राजा, उहाँको सिंहासन, यो सबै कुरा चाहिँ के थियो त भने परमेश्वरबाट आउने जो मुख्य महाराजा हुनुहुन्छ येशू प्रभु, जब उहाँको सिंहासनमा, दाउदको सिंहासनमा बस्नुहुन्छ अथवा विश्वासीहरूको राजा भएर बस्नुहुन्छ, उहाँको राज्य चाहिँ कहिले अन्त हुँदैन। उहाँ सदा सर्वदा राज्य गर्नुहुनेछ। तपाईँ र मेरो प्रभु जो राजा हुनुहुन्छ, अहिले हाम्रो हृदयमा आउनुभएको छ, उहाँको राज्य कहिले अन्त हुने छैन। यो एकदमै तपाईँ र मेरो लागि आत्मिक रूपमा महत्त्वपूर्ण कुरा हो। तेस्रो कुरा चाहिँ आश्चर्यचकित चिन्ह। त्यसपछि जति पनि चिन्हका बारेमा यहाँ भनिएको छ, अचम्मका कुराहरूको बारेमा भनिएको छ, यो चाहिँ आश्चर्यको कुरा छ। तपाईँलाई लुका 1:34 मरियमले स्वर्गदूतलाई भनिन्, यो कसरी हुनसक्छ किनकि म एक कन्या हुँ। अब कन्या केटीको गर्भमा एउटा बालक गर्भ हुने, जबकि कुनै अर्को व्यक्तिसँग सम्पर्क छैन, योभन्दा आश्चर्यचकित कुरा के हुनसक्छ? न कहिले पहिला भयो, न पछि भयो। र परमेश्वरले संसारको उद्धारको लागि यो आश्चर्य कर्मको काम गर्नुभयो, अनि त्यो सन्देश मरियमलाई दिनुभयो। त्यस कारणले यो सन्देश चाहिँ आश्चर्यचकित सन्देश हो। अनि त्यो गर्भ बसेको परमेश्वरको पुत्र चाहिँ सर्वोच्च, सर्वश्रेष्ठ, सबैभन्दा महान कहलाइनुहुन्छ। त्यसैले परमेश्वरले दाउदको सिंहासनमा उहाँलाई बसाल्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुने छैन। अनि सिंहासनमा बस्ने मात्र होइन, उहाँको शासन सदा सर्वदा रहनेछ, कहिले अन्त हुने छैन। सर्वोच्च अधिकारद्वारा उहाँले शासन गर्नुहुन्छ। वास्तवमा हामीले यहाँनिर 35 पद, स्वर्गदूतले तिनलाई जवाब दिएर भने, पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ, यसै कारण जो जन्मनु हुनेछ उहाँ पवित्र अर्थात् परमेश्वरको पुत्र कहलाइनु हुनेछ, येसुको बारेमा यहाँ भनिएको कुरा हामी देख्दछौँ। अनि यो येसु प्रभु वास्तवमा कन्या केटीमा गर्भधारण भएर, त्यसमा दुईटा पोइन्ट महत्त्वपूर्ण छ। किन कन्या केटीमा गर्भधारण हुनु पर्यो, किन मानिस भएर जन्मिनु पर्यो? त्यसैले मानिसमा गर्भधारण भएर जन्मिनु पर्यो, तर मानिसको हिसाबले जन्मियो भने त आदमको पाप स्वभाव पनि आउने भयो, त्यसैले बलिदानको लागि योग्य हुने भएन। अनि अर्को कुरो, भौतिक शरीर नभयो भने क्रुसको बलिदानमा मर्ने भएन। त्यस कारण यहाँ के छ, हिब्रू 14:5, यसकारण संसारमा आउनुहुँदा ख्रिस्टले भन्नुभयो, बलि र भेटीहरू तपाईँले चढाउनु भएन, चाहनु भएन, तर तपाईँले मेरो निम्ति एउटा शरीर तयार पार्नु भएको छ, अनि त्यो शरीरद्वारा चाहिँ उहाँ बलिदान हुनुभयो। अनि यहाँनिर 2:11-14 के छ, किनकि पवित्र तुल्याउनु हुने र पवित्र तुल्याइएकाहरू पनि सबै एउटै परिवारका हुन्, यसै कारण तिनीहरूलाई भाइ भन्नमा येशु शर्माउनुहुन्न, किनकि छोराछोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई अर्थात् दिया बलासलाई उहाँलाई नष्ट पार्नुभयो। त्यस कारणले येशु प्रभु मानिस भएर जन्मनु भएको चाहिँ सैतान र त्यस सैतानले छल गरेर मानिसमा आएको पाप र त्यसको दण्डबाट छुटकारा दिने उपाय बलिदान थियो, मृत्यु थियो, शारीरिक मृत्यु जुन येशु प्रभुले भोग्नु पर्थ्यो। त्यसकारण उहाँ दुईटा कुरा, एउटा चाहिँ परमेश्वरलाई प्रकट गर्न हामीसँगै हाम्रै भाषामा उहाँ आउनु पर्यो, ताकि उहाँले हामीलाई परमेश्वर पिताको बारेमा भन्नुभयो, जे कुरा येशु हुनुहुन्थ्यो परमेश्वर त्यही हुनुहुन्थ्यो। दोस्रो कुरा, मानिसहरूको पापको लागि उहाँले बलिदान हुनु पर्थ्यो, अनि त्यो चाहिँ उहाँ पवित्र मानिसको रूपमा, पूर्ण मानिसको रूपमा आउनुभयो, जसले गर्दाखेरि मानिसहरूको पापको बलिदान हुन सक्नुभयो। त्यसकारणले उहाँ कन्या केटीबाट जन्मिनुभयो। त्यसकारणले क्रिस्चियन विश्वासको सबभन्दा जगको कुरा, सबभन्दा महत्त्वपूर्ण कुरा के हो भनेदेखि, येशु प्रभु कन्या केटीबाट गर्भधारण भएर जन्मनुभयो। परमेश्वर मानिस भएर आउनुभयो र उहाँ पुरा मानिस र पुरा परमेश्वर हुनुहुन्थ्यो। सृष्टिको सबै तरिकाहरूलाई पनि उहाँले ओभरटेक गर्नु, त्यसलाई के भन्छ हस्तक्षेप गर्नु, र परमेश्वरले आश्चर्यको चिन्ह यसरी प्रकट गर्नुभयो। परमेश्वरको राज्यमा उहाँको सिंहासनमा बस्नुहुन्छ, बस्न चाहिँ उहाँ त्यसरी संसारमा आउनुभयो। लुका 2:40 येशु प्रभु जसरी शरीरमा जन्मिनुभयो उहाँको बारेमा के भनिएको छ, उहाँ त मानिस जस्तै भएर हुर्कनु भयो नि। लुका 2:40, बालक बुद्धिले भरिपूर्ण भएर बढ्दै र बलियो हुँदै जानुभयो। उहाँ एकैचोटि होइन, उहाँ एउटा बालक जस्तै, एउटा मान्छे जस्तै बढ्नुभयो अनि बलियो हुँदै जानुभयो र परमेश्वरको अनुग्रह उहाँमाथि थियो। अर्को 52 लुका 2, अनि येशु बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दै जानुभयो। किनभने उहाँ परमेश्वर पूर्णै हुनुहुन्थ्यो र पनि एउटा बालक जस्तै उहाँले बढ्नुभयो। अनि यो नै परमेश्वरले मानिसहरूको उद्धारको लागि गर्नुभएको एउटा योजना थियो। त्यसकारणले येशु ख्रिस्ट संसारको मानिसहरूको मध्यस्थता गर्न सक्नुभयो, उहाँ मध्यस्थता भएर आउनुभयो। अनि पावलले 1 तिमोथी 2:4-5 यस्तो भने, सबै मानिसहरूले मुक्ति पाउन र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ, किनकि परमेश्वर एउटै हुनुहुन्छ। परमेश्वर र मानिसहरूको बिचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ, मानिस येशु ख्रिस्ट। त्यसकारणले मानिस भएर एउटा कन्या केटीबाट जन्म लिएर सबै उद्धारको काम नगर्नु भएको भए मानिस र परमेश्वरको बिचको मध्यस्थता उहाँले गर्न सक्नु हुने थिएन। त्यसकारणले येशु ख्रिस्टको बारेमा यहाँ पत्रुसले प्रेरित 4:12 भन्छन्, अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। त्यसकारण उहाँ एउटा कन्यामा गर्व हुनुभयो, के भन्छ, भर्जिन बर्थ भन्छ, कन्या केटीबाट जन्मिनुभयो। त्यसकारणले परमेश्वरको योजना, जो सुन्दर योजना उद्धारको पुरा भयो। त्यसकारणले मरियमलाई जुन खबर दिएको थियो, यो असाधारण खबर के हो भनेर हामी भन्न सक्छौँ। अनि कलसी 1:15 ख्रिस्ट अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिमा ज्येष्ठ हुनुहुन्छ। अनि वास्तवमा येशु ख्रिस्ट चाहिँ परमेश्वरको त शरीर छैन नि, उहाँ अदृश्य हुनुहुन्छ, उहाँ जीवित हुनुहुन्छ। परमेश्वरलाई पुज्ने सत्यता र पवित्रतामा पुज्नुपर्छ, तर उहाँलाई हामी शरीरको रूपमा देख्दैनौँ। तर ख्रिस्ट येशु चाहिँ अदृश्य परमेश्वरको स्वरूप हुनुहुन्थ्यो। त्यसैले येशु ख्रिस्ट जो शरीरमा आउनुभयो, ताकि मानिसहरूले शरीरमा मात्रै मान्छेलाई परमेश्वरलाई देख्न सके येशु ख्रिस्टमा। अनि उहाँ चाहिँ सारा सृष्टिमा ज्येष्ठ हुनुहुन्छ भनेको चाहिँ उहाँ चाहिँ मानिसहरूभन्दा पहिला हुनुहुन्थ्यो, त्यो भन्न खोजेको। जस्तो मरियमको कोखमा छोरा भएर जन्मिनलाई गर्व हुनुभयो, तर उहाँ मरियमभन्दा जेठो हुनुहुन्थ्यो, मरियमभन्दा पहिला हुनुहुन्थ्यो, त्यो कुरो हो। त्यसैले यो परमेश्वर मानिस हुने कुरा चाहिँ एउटा अचम्मको कुरा थियो, यो अचम्मको कुरा थियो। त्यसकारणले अर्को चाहिँ हामी चौथो कुरा हेर्न लागेको छौँ। तपाईँलाई म यो दुईवटा पद 36 र 37 पढ्न चाहन्छु। 36 पद लुका 1:36, हेर तिम्री नातेदार एलिसिबा पनि तिनको व्यवस्था के अरे तिनको वृद्ध अवस्थामा गर्भधारण गरेकी छिन्, र जो बाँझी कहलाएकी छिन् तिनी अहिले 6 महिनामा छिन्। यो सन्देश मरियमले दिएको हामीले असाधारण सन्देशको रूपमा हेरिराखेका छौँ, जो येशु ख्रिस्टको बारेमा परमेश्वरले उद्धार गर्ने कुराको सन्देश जुन मरियमलाई दिएको छ, त्यो चाहिँ एउटा असाधारण सन्देश छ, जुन कुरा चाहिँ मरियमले आफ्नो जीवन समर्पित गरेको कुरा हामी पढ्छौँ 37, किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन। अनि यहाँनिर मरियमको समर्पणता भनेर हामीले हेर्छौँ, जुन सन्देश मरियमले पाएकी छन् उनी त्यसको लागि समर्पित भएको कुरा हामी देख्दछौँ। मरियम चाहिँ परमेश्वरले दिनुभएको सन्देशमा समर्पित भएकी छन्। त्यसैले यहाँनिर 38 पदमा अनि मरियमले भनिन्, हेर्नुहोस् म परमप्रभुकी दासी, मलाई तपाईँको वचन अनुसार होस्। तब स्वर्गको तिनीबाट गइहाले। यहाँनिर के छ भनेदेखि, अघि सुरुमा मैले भनिसकेँ, मरियम चाहिँ जे परमेश्वर बोल्नुभयो उहाँको वचनलाई आत्मसात गरेर आफैलाई समर्पित गर्छन्। यो कुराबाट तपाईँ र मेरो जीवनमा के के परमेश्वरले भन्दै हुनुहुन्छ? तपाईँ र मलाई परमेश्वरको वचनबाट धेरै कुरा दिएको छ कि मरियम जस्तै हामी त्यो परमेश्वरको असाधारण सन्देशलाई लिइराखेका छौँ। तपाईँ र मेरो निम्ति परमेश्वरले सन्देश दिनुहुन्छ, उहाँले आज्ञा दिनुहुन्छ। जसरी मरियमको अगाडि गब्रिएलले बोले, तपाईँ र मेरो अगाडि बाइबलमा, सुसमाचारमा र परमेश्वरको आत्माद्वारा लेखिएका पत्रहरूमा विभिन्न व्यक्तिहरूद्वारा हामीसँग बोल्नुहुन्छ। मरियम जस्तै तपाईँ र म परमेश्वरको वचनप्रति कति समर्पित छौँ। अनि वास्तवमा समर्पित भन्दाखेरि चाहिँ के हुन्छ? यहाँ रोमी 12 एक र 2 पद मैले राखेको छु। यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। अनि वास्तवमा यहाँनिर तपाईँ र मैले परमेश्वरको इच्छामा उहाँको निम्ति आफैलाई समर्पण गर्ने काम चाहिँ पावलले यहाँ परमेश्वरको कृपालाई ध्यानमा राखी भन्छ। मतलब के हो भने तपाईँ र म आफै आफ्नै शक्ति र आफ्नै बुद्धिले सक्दैन, तर परमेश्वरको अनुग्रह, परमेश्वरको कृपाले तपाईँ र मलाई कसरी के गर्ने भन्ने कुरामा सहायता दिनुहुन्छ। तब मात्र तपाईँ र म उहाँलाई महिमा दिने खालको कुराको निम्ति आफैलाई समर्पण गर्न सक्छौँ। अनि त्यो नै परमेश्वरलाई हाम्रो आराधना स्तुति हो। अनि यहाँनिर आफ्नो शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर भनेको चाहिँ परमेश्वरको निम्ति प्रयोग हुनलाई आफैलाई समर्पण गर्ने, जसरी मरियमले आफैलाई समर्पण गरेको कुरा हामी देख्दछौँ। अनि यहाँनिर लेखिएको छ, यस संसारको ढाँचामा नचल, तर आफ्नो मनलाई नयाँ भई, पूर्ण मनमा नयाँ भई पूर्ण रूपले परिवर्तन हो र परमेश्वरको असल योग ग्रहणयोग्य सिद्ध इच्छा के हो तिमीहरूले जाँच्न सक। परमेश्वरको इच्छा जाँच्नलाई पहिलो कुरा के हुनु पऱ्यो? आफैलाई उहाँमा समर्पण गर्नु पऱ्यो। समर्पण गर्ने कुरा कसरी सम्भव भयो? परमेश्वरको अनुग्रहद्वारा। परमेश्वरको अनुग्रह भनेको चाहिँ परमेश्वरको शक्ति, जो पवित्र आत्माद्वारा तपाईँ र ममा दिनुहुन्छ। मरियमले उनको समर्पण त के थियो? 100% टोटल। उनले चाहिँ केही कुरा बाँकी राखिन, सल्लाह गर्नुपर्छ अथवा कसैलाई भन्नुपर्छ अथवा के पनि, र उनको एउटै कुरा थियो, तपाईँको वचनले भनेअनुसार म तयार छु, म भएँ। त्यसले हामी हरेक विश्वासीहरूको लागि जो परमेश्वरको वचन छ उहाँले यही कुरा हामीबाट चाहनुहुन्छ। त्यसकारण अब एउटा दुईटा पद पढेर म सिधाउन चाहन्छु। युहन्ना 3:3 येशु प्रभुले के भन्नुहुन्छ? तपाईँ र मेरो निम्ति सन्देश, वास्तवमा थुप्रै सुसमाचारमा येशुले दिनुभएको आज्ञाहरू छ तपाईँ र मेरो निम्ति सन्देश, होइन? येशुले तिनलाई जवाब दिनुभयो, युहन्ना 3:3, साँच्चै म तिनलाई निकोदेमससँगको कुरामा, कोही नयाँ गरी जन्मेन भने परमेश्वरको राज्य देख्न सक्ने छैन। अनि यहाँनिर 5 के छ? कोही पानी र आत्माबाट जन्मेन भने परमेश्वरको राज्यमा पस्ने छैन। यो सन्देश हो। कुनै पनि व्यक्ति नयाँ गरी परमेश्वरको आत्माबाट, अर्को शब्दमा परमेश्वरबाट नयाँ गरी जन्मेन भने, यो नयाँ गरी जन्मिने कुरा, जसरी मरियमको हृदयमा पवित्र आत्माबाट एउटा बालक पापरहित सृजना भयो, गर्व हुनुभयो, त्यही शक्ति तपाईँ र मलाई नयाँ जीवन दिने, नयाँ गरी परमेश्वरको छोरा र छोरीको रूपमा जन्म दिने, तब येशु ख्रिस्ट चाहिँ हाम्रो जीवन हुनुहुन्छ। किनभने हामी आत्मामा येशु ख्रिस्टसँग घनिष्ठ सम्बन्धमा हुन्छौँ, पवित्र आत्मामा उहाँ हामीमा रहनु भएको हुन्छ। वास्तवमा यही कुरा नबुझेर नै मानिसहरू क्रिस्चियन हुन्छन् तर जीवन पाएका हुँदैन, येशुको जीवन उनीहरूलाई हुँदैन। किनभने चर्चमा गएर अनि मान्छेले प्रार्थना गर्न सिकाएको प्रार्थना गरेर अरू सबै कुरा गरेर बप्तिस्मा लिएर कसैले उद्धार पाउँदैन, तर पवित्र आत्माको काम जसरी मरियमको हृदयमा भयो, तपाईँ र मेरो हृदयमा हुनुपर्छ। अनि परमेश्वरको वचन जो मरियमले समर्पण गरिन् तपाईँ र मैले समर्पण गर्नुपर्छ, जसरी रोमी 12:1-2 किनभने उद्धारकर्ता येशु प्रभु मात्र हुनुहुन्छ, अनि यही कुरो कसैले अरू कसैमा मुक्ति छैन, उहाँमा मात्र। अनि येशु प्रभुले भन्नुभयो, बाटो सत्य र जीवन मै हुँ, म बाहेक कोहीद्वारा पिता कहाँ जान सक्दैन। त्यसकारणले यो क्रिसमसमा जुन येशुको जन्मको बारेमा पहिलो कुरा आयो मरियम कहाँ, अनि त्यो ऐतिहासिक रूपमा धेरैवटा कुरा त्यसको पछाडि ब्याकग्राउन्डमा छ, जुन चाहिँ पुरानो नियममा हामीले यसैया 14:7 हेर्छौँ, चिन्ह चाहिँ यस्तो हुनेछ, एउटा कन्या गर्भधारण हुनेछन्, उनले एउटा बालक जन्माउनेछन्, उनी चाहिँ उनको नाउँ येशु राखिनेछ, यो सबै कुरा त्यहाँ छ। अनि वास्तवमा अस्तिको हप्ता नै हामीले हेरेको थियौँ, अनि त्यो अहिले समय भएको भए पढ्न राम्रो हुन्थ्यो, यसैया 9:6-7, एउटा बालक दिएको छ, एउटा पुत्रको जन्म भएको छ, शासन उहाँको काँधमा हुनेछ, उहाँ चाहिँ इम्मानुएल सर्वशक्तिमान परमेश्वर शान्तिका राजकुमार कहलाइनु हुनेछ, उहाँको राज्यको अन्त कहिले हुने छैन। तपाईँले यसैया 9:6-7 पढ्नुहुन्छ, अनि यो कुरो चाहिँ मरियम कहाँ नभन्दै आइपुग्छ, अनि यो चाहिँ साक्षात भइराखेको कुरा तपाईँ र मैले देख्दछौँ। त्यसैले आज हामी यो क्रिसमसको रमझम बिताउँदै गर्दा, खुसी हुँदै गर्दा, रमाइलो गर्दै गर्दा, कति मान्छेहरू खालि रमाइलो मात्रै गर्छन्, अनि म हेरिराखेको छु कहिलेकाहीँ आजकल यो मिडियाले गर्दाखेरि हरेक मान्छेले फोटो खिच्छ, पोस्ट गर्छ, के गर्छ, दसैँमा टिका लगाएर पूजा गरेर फोटो राख्छ, क्रिसमसमा क्रिसमस ट्री अनि त्यो के भन्छ त्यो टोपी अनि क्रिसमसको कलर राखेर सबै खिच्छन्, अनि कतिजना मान्छेहरू सायद विश्वासी भएर पनि त्यतिसम्म मात्रै क्रिस्चियन हुन्छन्। तर मरियमसँग भेट्ने गब्रियलको सन्देश यति महत्त्वपूर्ण थियो कि येशु प्रभु पवित्र आत्माद्वारा साँच्ची नै मरियमको कोखमा गर्भ हुनुभयो 2000 वर्ष अगाडि, त्यसपछि येशुले गर्नुभएको कुरा सबै पुरा भएर स्वर्ग जानुभयो, अनि पवित्र आत्मा आज संसारमा तपाईँ र मेरो बिचमा आउनुभएको छ, अनि तपाईँ र मलाई फेरि येशुमा त्यही आश्चर्य कर्म गरेर त्यही आत्माले नयाँ जीवन दिनुहुन्छ। त्यसकारण दिनदिनै हामी उहाँसँग आनन्द गर्न सक्छौँ, किनभने त्यो येशु तपाईँ र मेरो हृदयमा जन्मिनु भएको छ र बस्नु भएको छ। यो क्रिसमसको मतलब हो। त्यसैले परमेश्वर साँचो हुनुहुन्छ कि हुनु, उहाँको अस्तित्व, हामी कसरी क्रिस्चियन जीवन जिउने, यो सबै उहाँको वचनमा छ, तर उहाँलाई हामी कसरी लिन्छौँ, सबभन्दा ठुलो कुरा त्यही हो। सर्वोच्चको महान परमेश्वर मानिस हुनुभयो ताकि तपाईँ र मेरो निम्ति बलिदान भएर हामीलाई बचाउन सक्नुभयो, अनि आज त्यो सुसमाचारमा हामी विश्वास गर्छौँ, र मरियमलाई जस्तै त्यो सुसमाचार, त्यो सन्देश हामीले हृदयमा लिउँ अनि त्यसको प्रयोग गरौँ, मानिसहरूलाई ख्रिस्टको घोषणा गर्न पछाडि नपरौँ। परमेश्वर हामीसँग दिनदिनै बोल्नुहुन्छ, आज पनि बोल्नुहुन्छ, अनि उहाँले तपाईँ र मेरो समझलाई खोल्न सक्नुहुन्छ। यति राख्न चाहन्छु।